Recording in progress.
الحمد لله وكفى وسلام على عباده الذين اصطفى أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم إن الله وملائكته يصلون على النبي يا أيها الذين آمنوا صلوا عليه وسلموا تسليما اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما تو آج کی سیرت النبی کلاس ہم نے پہلے رکھی ہے کیونکہ اس آج اس کو کلاس ختم کرنے کے فوراً بعد کہیں جانا ہے بہت ضروری کام سے تو جو ادر ہیروز والی کلاس ہے وہ ان شاء اللہ اس کے بعد ہوگی ٹھیک ہے تو ہم ریزیوم کرتے ہیں جہاں سے ہم نے چھوڑا تھا کیا تھا پچھلی کلاس میں آخری ٹاپک کہ نبی علیہ الصلاۃ والسلام کو اللہ تعالیٰ نے ہجرت کی اجازت دے دی اور اس وقت صرف حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ اور حضرت علی کرم اللہ وجہہ رضی اللہ تعالیٰ عنہ رہ گئے تھے آپ صلی اللہ علیہ وسلم کے ساتھ تو اب اللہ تعالیٰ نے کس کو پسند فرمایا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو پسند فرمایا کہ وہ نبی علیہ السلام کو لے کر کے مدینہ منورہ جائیں ٹھیک ہے ویسے تو دونوں ایڈلٹس تھے ٹھیک ہے نا نبی علیہ السلام بھی بڑی عمر کے تھے بلکہ ابو بکر رضی اللہ تعالیٰ سے 2 سال بڑے تھے نبی علیہ السلام ٹھیک ہے لیکن اگر ہم تفصیلات کو دیکھیں گے تو آگے ہم دیکھتے چلے جائیں گے چیزوں کو تفصیل کے ساتھ تو ایسا لگتا ہے کہ گویا کہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ جو ہے نا وہ ساری کی ساری ارینجمنٹ کر رہے تھے ٹریول ارینجمنٹ جس کو کہتے ہیں نا جیسے کہ کوئی ٹریول ایجنٹ ہوتا ہے یا کوئی ٹریول کا کوئی امیر ہوتا ہے سفر کا تو وہ ساری ارینجمنٹس کرتا ہے تو امیر قافلہ نبی علیہ الصلوۃ والسلام ہیں کیونکہ وہ اللہ کے نبی ہیں رائٹ لیکن ساری ارینجمنٹس جو ہے وہ گویا کہ حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ فرما رہی ہیں ٹھیک ہے تو اس کے اوپر کسی عاشق کہتے ہیں لور رائٹ تو ماشاءاللہ امت کے اندر کیسے کیسے لورز ہیں نبی علیہ الصلوۃ والسلام کے لورز بھی ہیں اور ساتھ ساتھ صحابہ کرام کے لورز بھی ہیں عاشقین صحابہ ہیں نا تو کسی عاشق صحابہ نے ایک بہت پیاری بات فرمائی کہ انہوں نے کہا کہ دیکھیں جب معراج کا سفر ہوا تو اللہ تعالیٰ نے کس کو بھیجا نبی علیہ الصلاۃ والسلام کو مکہ مکرمہ سے اپنے عرش پر لانے کے لیے جب معراج کا سفر ہوا تو اللہ تعالیٰ نے کس کو نبی علیہ السلام کو لانے کے لیے بھیجا حضرت جبرائیل علیہ السلام ہے نا یہ تو پوچھنے کی بھی ضرورت نہیں ہے آپ سب کو ہی پتا ہے کہ حضرت جبرائیل علیہ السلام آئے نا نبی علیہ السلام کو لے کر کے جانے کے لیے تو جبرائیل علیہ السلام کون ہے افضل الملائکہ ملائکہ کے سردار ہے نا جبرائیل علیہ السلام افضل الملائکہ ہے سب سے بہترین سب سے بڑے فرشتے سردار کہتے ہیں ان کو فرشتوں کا اور جب اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو مکہ مکرمہ سے مدینہ منورہ لانا تھا تو اس کام کی ذمہ داری اس سفر کی ذمہ داری کس کو سپرد کری ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو ہے نا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو گویا کہ نبی علیہ الصلوۃ والسلام نے اپنے محبوب علیہ الصلوۃ والسلام کو مکہ مکرمہ سے مدینہ منورہ لانے کی ذمہ داری سپرد کری تو ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کون ہے افضل الصحابہ بلکہ خیر امتی میری امت میں سب سے زیادہ جو بہتر ہے نا نبی علیہ السلام نے خود فرمایا وہ کون ہے ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی کیا شان ہے اللہ کے نبی علیہ السلام نے ان کی تعریف کے اندر اتنی ساری باتیں کہی ہیں کہ علماء نے ان کو جمع کیا نا تو وہ ہنڈریڈز میں بنتی ہیں ہنڈریڈز کے اندر بلکہ مجھے صحیح نمبر یاد نہیں ہے لیکن ایٹ لیسٹ اے فیو ہنڈریڈ باتیں جو کہ نبی علیہ السلام نے ابو بکر صدیق رضی اللہ عنہ کی شان میں کہی ہیں ان میں سے ایک بہت بڑی بات کیا ہے کوئی سب سے بڑی بات بتائے بلکہ سب سے بڑی باتیں تو ایک سے زیادہ ہو جائیں گی لیکن کسی کو یاد ہے کہ نبی علیہ السلام نے ابو بکر صدیق رضی اللہ عنہ کے بارے میں کچھ بڑی خاص خاص باتیں فرمائی ہیں کوئی ایک بات آپ میں سے کوئی بتائے کوئی
کوئی ایک بات ان میں سے بتائیں تو ابو بکر صدیق رضی اللہ عنہ کے بارے میں نبی علیہ الصلوۃ والسلام نے بہت ہی زبردست اسپیشل بات فرمائی. کوئی بتائے گا آپ میں سے, گرلز بوائز دونوں کلاسز میں سے؟ کوئی ایک بات آپ نے بات بتائی لیکن وہ غلطی کر گئی آپ. اگر میرے بات کوئی نبی ہوتا تو ابو بکر رضی اللہ تعالیٰ ہوتے. نہیں, نبی علیہ الصلوۃ والسلام نے یہ فرمایا ہی نہیں تھا. ابو بکر نہیں ہوتے, عمر ہوتے. عمر اور عمر کیوں ہوتے, ابو بکر کیوں نہ ہوتے, یہ ایک الگ تفصیل ہے جو کہ کبھی اور انشاءاللہ, ٹھیک ہے, وہ عمر اطران کے بارے میں بات کریں گے نا تو اس حدیث کو پھر ایکسپلین کریں گے. ہاں, انہوں نے یہاں پر ایک بات لکھی ہے کہ میں نے سب کا حق ادا کر دیا, یعنی جن لوگوں نے بھی میرے ساتھ کوئی فیورز کیے, میری مدد کری, میں نے سب کو دنیا میں ہی بدلہ دے دیا, سب کا حق ادا کر دیا. لیکن ابو بکر رضی اللہ تعالیٰ عنہ کے میرے اوپر اتنے احسان ہیں, اتنے احسان ہیں کہ میں ابو بکر کا بدلہ ادا ہی نہیں کر سکا, اللہ تعالیٰ ابو بکر کا بدلہ ادا کریں گے, اللہ تعالیٰ ادا کریں گے ابو بکر کا بدلہ, میں کر ہی نہیں سکا دنیا کے اندر. تو کتنی بڑی بات ہے یہ ابو بکر صدیق رضی اللہ عنہ کے کیسے کیسے احسانات, ٹھیک ہے. تو انہوں نے بھی فرمایا, انہوں نے بھی انگلش میں لکھا ہے کہ نبی علیہ الصلوۃ والسلام said that he repaid every person but ابو بکر جتان will repay ابو but اللہ تعالیٰ will repay ابو بکر, ٹھیک ہے. اور ایک اور بات جو کہ یہاں عبداللہ بھائی نے لکھی ہے, ہاں یہ بات اصل میں میرے بھی ذہن میں اس وقت زیادہ بڑی بات یہ تھی, دوسری بھی تھی لیکن یہ والی بات اور بھی زیادہ بڑی, کہ اگر ہم امت کے ایمان کو جمع کر لیں, کر کے تولا, اگر پوری امت کے, چلے میں اس کو تھوڑا ایکسپلین کر دیتا ہوں اردو میں, کہ اگر پوری امت کے ثواب کو جمع کیا جائے اور اس کو ایک بیلنس کے ایک سائڈ میں رکھا جائے, یعنی ترازو کے ایک پلڑے میں رکھا جائے اور صرف ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے اعمال کو جمع کیا جائے اور بیلنس کے ایک پلڑے میں رکھا جائے, تو ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کا جو پلڑا ہوگا وہ زیادہ بھاری ہوگا, زیادہ وزنی ہوگا. یعنی پوری امت, پوری امت سے کیا مراد, ابو بکر رضی اللہ تعالیٰ عنہ کے بعد دوسرے نمبر پر کس کا نام آتا ہے, حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ. تو عمر رضی اللہ تعالیٰ عنہ کے بھی اعمال کو جمع کر لو, عثمان رضی اللہ تعالیٰ عنہ کے اعمال کو بھی جمع کر لو, علی رضی اللہ تعالیٰ عنہ کے اعمال کو بھی جمع کر لو, سارے صحابہ, پھر سارے اولیاء کرام, ہے نا, کتنے بڑے بڑے اولیاء کرام, کتنے بڑے بڑے مشائخ اور شہداء اور لیڈرز گزرے ہیں, سب کے اعمال کو جمع کر لو, لیکن ابو بکر کے جو اعمال ہیں ان کا وزن پوری امت کے اعمال سے زیادہ ہوگا. امیجن کر سکتے ہیں ہم, ہے نا, تھوڑی دیر بیٹھ کر کے آنکھیں بند کر کے سوچیں ابو بکر صدیق رضی اللہ عنہ کے کیا اعمال ہوں گے, کیسے اعمال ہوں گے, ہے نا, وی کین ناٹ ایون فیتھم, رائٹ. تو فرمایا کہ نبی علیہ الصلوۃ والسلام نے, یعنی اللہ تعالیٰ نے, یعنی یہ بڑے بڑوں کی ویسے لینگویج ہے تو بڑے بھی ماشاءاللہ بہت سے کلاس میں ہوتے ہیں, تو اللہ تعالیٰ نے فرمایا, اللہ تعالیٰ نے اپنی امانت جب مکہ مکرمہ سے عرش پر بلانی تھی تو وہ امانت کس کے سپرد کری, حضرت جبرائیل علیہ السلام کے سپرد کری, لیکن جب اپنی امانت کو مکہ مکرمہ سے مدینہ منورہ لانا تھا تو وہ کس کے سپرد کری, حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کے سپرد کری, ہے نا. تو جبرائیل امین بھی سب سے زیادہ امانت دار اور حضرت ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ بھی سب سے زیادہ امانت دار, انسانوں میں سب سے زیادہ امانت دار ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ ہوئے, ہے نا, نبیوں کے بعد آف کورس, ٹھیک ہے. تو پچھلی کلاس میں آپ کو بتایا تھا کہ یہ جو مدینہ منورہ کا سفر ہے یہ ایسا لگتا ہے کہ یہ کس کی معراج ہے, ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کی معراج ہے, کیونکہ معراج کا مطلب ہوتا ہے اونچا جانا, ایلیویٹ ہونا. تو اس معراج کے اندر نبی علیہ الصلوۃ والسلام کو اللہ تعالیٰ نے ایلیویشن عطا فرمائی تھی, اونچائی عطا فرمائی تھی, بلندی. اور اس معراج میں اللہ تعالیٰ نے کس کو بلندی عطا فرمائی, ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ کو بلندی عطا فرمائی. یعنی اس سفر میں انہوں نے ایسے ایسے اعمال کیے, ایسے ایسی اپنی محبت کی داستانیں رقم کریں نبی علیہ الصلوۃ والسلام کے لیے, ऐसी ऐसी इस्टैब्लिश करी अपनी मोहब्बत की कहानियां कि वो उस मुकाम पर पहुंच गए जिस मुकाम पर कोई दूसरा इंसान नहीं पहुंच सकता नबियों के बाद। ठीक है, तो इन्होंने क्या लिखा है कि अबूबकर सिद्दीक ने हजरत नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के मेराज के वाक़े की तस्दीक और गवाही भी दी थी। अब वो तो आपने एक वाक़ा बयान किया ना, लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया था उनके बारे में हम आपसे ये पूछ रहे थे। चले, तो हमने पिछली क्लास में ये सुन लिया था कि जब अबूबकर सिद्दीक नबी सल्लल्लाहु अलैहि वसल्लम ने बताया कि अल्लाह ताला ने आपको मेरा रफीक सफर बनाया है, इस सफर का पार्टनर आपको बनाया है, तो अबूबकर सिद्दीक रो पड़े। जैसे बच्चे रोते हैं ना, तो आप रज़ी अल्लाह ताला भी रो पड़े। और उनकी जो छोटी सी बेटी थी उस वक्त 6 साल या 7 साल की उम्र थी, आयशा सिद्दीका रज़ी अल्लाह ताला की, तो अनहा की, तो उन्होंने देख करके कहा कि मैं पहले समझती थी कि लोग सिर्फ दुख में और गम में और तकलीफ में रोते हैं, पहली दफा मैंने देखा कि कोई खुशी में भी रो सकता है। मैं छोटी थी ना, बड़े लोग तो देखते हैं कि खुशी में लोग रोते हैं, लेकिन इतनी छोटी बच्ची को नहीं पता था ये बात, तो उस दिन उनको पता चल गई। ठीक है, फिर उसके बाद अबूबकर सिद्दीक रज़ियल्लाहु ताला अन्हु ने ना नबी अलैहिस्सलाम के सामने अपनी ऊँटनी एक पेश करी। तो वो क्या कर रहे थे कि उन्होंने पहले से ना 2 ऊँटनियाँ तैयार करके रखी हुई थी, बड़ी यानी अच्छी नस्ल की ऊँटियाँ उन्होंने खरीदी हुई थी और उनको वो पहले से पत्ते खिला रहे थे, 4 महीने से बबूल के पत्ते खिला रहे थे। बबूल क्या होता है? कैक्टस, कैक्टस ट्री जो होता है ना, जो कि रेगिस्तानों के अंदर बहुत ज्यादा होता है, और ये जो ऊँट होते हैं ये कैक्टस के ही जड़े भी खाते हैं और उनके पत्ते भी खाते हैं। ठीक है, तो इनके लिए बड़ा यानी बड़ा अच्छा फूड होता है कैमल्स का। आप अगर सऊदी अरब में रहते हैं और आपने कभी गाड़ी से सफर किया हो मक्का मुकरमा का, मदीना मुनव्वरा का, तो रास्ते में बहुत सारे ऊँट नजर आते हैं, कभी काले ऊँट नजर आते हैं, कभी ब्राउन नजर आते हैं, कभी सफेद ऊँट नजर आते हैं, तो वो सारे के सारे डेजर्ट के अंदर चल रहे होते हैं और यही बबूल यानी कैक्टस के पत्ते खा रहे होते हैं। ठीक है, तो इनको खाने से ना ऊँट की सेहत बहुत अच्छी हो जाती है। तो बिल्कुल ऐसे ही जैसे कि हम जो इंडिया पाकिस्तान में रहने वाले खुश नसीब माशाल्लाह, तो बकरीद आती है ना, तो कई दिन पहले से कुछ घरों में बकरे आ जाते हैं, है ना, पहली जिलहज्जा कोई बकरे खरीद के ले आते हैं और 10 दिन तक उन बकरों को पत्ते खिलाते रहते हैं, खूब अच्छे तरीके से उनको दाना भी खिलाते हैं, उनको गेहूं भी खिलाते हैं, उनको पानी भी पिलाते हैं। क्यों भाई? ताकि अच्छी तरीके से उनको मोटा ताजा करें और फिर जब बकरीद होगी तो उसके अंदर उनको जमा करेंगे, फिर उनका अच्छे से गोश्त खाएंगे। ठीक है, तो पहले से तैयार करना जानवर को किसी बड़े काम के लिए, कुर्बानी तो बहुत बड़ा काम है ना, तो तैयार करना, उसी तरीके से ये भी इस बड़े काम के लिए हिजरत के सफर उसके लिए अपनी ऊँटियों को तैयार कर रहे थे। अब कोई ये कहे कि भाई इनको तो पता ही नहीं था अभी तक कि इन्होंने सफर करना है या नहीं करना, तो ये क्यों तैयार कर रहे थे ऊँटियों को 4 महीने पहले से, तो इसका क्या जवाब देंगे? चलें आपसे पूछते हैं कि जब इनको पता ही नहीं था कि इन्होंने सफर करना है या नहीं करना, तो फिर ये ऊँटनियों को 4 महीने से तैयार क्यों कर रहे थे? इसका कोई जवाब देगा? इनको तो आज पता चला ना, जब नबी सल्लल्लाहु अलैहि वसल्लम से पूछा, फिर आपसे सुन जवाब दिया, नियत, माशाल्लाह बड़ा जबरदस्त जवाब दिया आपने तो भाई, लेकिन नियत के लफ्ज को थोड़ा सा और अगर आप खोलें, बिकॉज ही सॉ अदर पीपल माइग्रेटिंग, या ही डिड सॉ अदर पीपल माइग्रेटिंग, बट हाउ डिड ही फाइंड आउट के उन्होंने साथ माइग्रेट करना है नबी सल्लल्लाहु अलैहि वसल्लम के ना, और उनको ऊँटनी तैयार, भाई ऊँटनी तो एक्सपेंसिव होती है ना, अच्छी खासी महंगी चीज होती है, तो इतनी महंगी चीज भाई ऊँटनी, उस जमाने में ऊँटनी ऐसी थी जैसे कि आज आपके पास कोई अच्छी सी गाड़ी होती है ना, है ना, कोई 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 माशाल्लाह जैसे कोई लैंड क्रूजर हो या कोई एसयूवी हो, तो जितनी महंगी आज के दौर में ये एसयूवीज होती है ना, उसी तरीके से उस जमाने में अच्छी सी ऊँटनी होती थी। तो आप इस गुमान पर, इस एक्सपेक्टेशन के ऊपर कि जी मुझे तो सफर करना है तो आप एक एसयूवी जाके खरीद लें, तो ऐसा तो नहीं करते ना लोग, तो इतनी बड़ी गाड़ी खरीद कर रखी हुई थी उन्होंने 4 महीने से, वो भी एक नहीं 2, एक अपने लिए एक नबी अलैहि सलाम के लिए। ठीक है, अबू बकर सिद्दीक पता है उनको इंट्यूशन हुआ था, इन्होंने जवाब दिया, इंट्यूशन हुआ था, इल्हाम हुआ था, शौक था,
کہ یہی ہوں حضور صلی اللہ علیہ وسلم کے ساتھ. بہت اچھا جواب ہے, ان کو شوق تھا, اگر نبی صلی اللہ علیہ وسلم کو ضرورت ہوئی تو خدمت میں پیش کر دوں گا. ابو بکر صدیق رضی اللہ عنہ سے بہت محبت, کو نبی علیہ السلام سے بہت محبت تھی, بے شک بہت محبت تھی, لیکن انہوں نے پہلے سے اونٹیاں کیوں تیار کر رکھی تھیں, اس کی ایک ہی وجہ, یہ انٹیوشن وغیرہ کا ہمیں نہیں پتا کہ ان کو الہام ہوا, انٹیوشن ہوا یا نہیں ہوا, ٹھیک ہے, لیکن ایک بات تو کنفرم ہے, ایک بات کنفرم نہیں بلکہ دو باتیں کنفرم ہیں. ایک بات تو یہ کہ ابو بکر صدیق رضی اللہ عنہ کو نبی علیہ السلام سے جتنی محبت تھی نا, اتنی تو محبت پورے امت میں کوئی نہیں کر سکتا جیسی ان کو محبت تھی, ٹھیک ہے. اور دوسری بات یہ کہ اللہ تعالیٰ کے ساتھ بھی ان کا بڑا زبردست تعلق تھا, اللہ تعالیٰ کے ساتھ, ٹھیک ہے, یعنی ورٹیکل, ورٹیکل ہوتا ہے نا اوپر, اوپر کی طرف, تو اللہ تعالیٰ تو ان کے اوپر ہے نا, یعنی اللہ تعالیٰ کے ساتھ تعلق بہت اسٹرانگ تھا ان کا, اور نبی علیہ الصلوۃ والسلام کے ساتھ بھی تعلق بہت زیادہ اسٹرانگ تھا, ٹھیک ہے. تو اللہ تعالیٰ کے ساتھ کیا معاملہ ہے, اللہ تعالیٰ ہمیں ایک حدیث قدسی میں فرماتے ہیں. حدیث قدسی پتہ ہے, وہ حدیث ہوتی ہے جو نبی علیہ الصلوۃ والسلام نے اپنے الفاظ میں بیان کری, لیکن اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو کہا کہ تم امت کو یہ بتا دو میری طرف سے, ٹھیک ہے. تو الفاظ نبی علیہ الصلوۃ والسلام کے ہوتے ہیں لیکن میسج ڈائریکٹلی فرام اللہ تعالیٰ, اس کو حدیث قدسی کہتے ہیں, ٹھیک ہے. تو حدیث قدسی کیا ہے, اللہ تعالیٰ فرماتے ہیں انا عند ظن عبدی بی, میں اپنے بندے کے ساتھ ویسے ہی معاملہ کرتا ہوں جیسا کہ وہ میرے ساتھ گمان رکھتا ہے. تو ابوبکر صدیق رضی اللہ عنہ نے اللہ تعالیٰ کے ساتھ بہترین گمان رکھا کہ اللہ مجھے ہی اس سفر کا موقع عطا فرمائیں گے, اور اس گمان کو اتنا سٹرونگ کر لیا, باقاعدہ اتنے سارے پیسے انویسٹ کر لیے, گمان کو پکا کر لیا کہ اللہ بس آپ مجھے ہی عطا فرما دیں, یعنی دعا بھی کری اور دعا کے ساتھ ساتھ اللہ تعالیٰ کے ساتھ بہترین گمان بھی رکھا کہ ہاں اللہ آپ مجھے ہی عطا فرمائیں گے. اور اللہ تعالیٰ کا کیا اصول ہے کہ اللہ تعالیٰ ایسے اچھے گمان رکھنے والوں کے گمان کو پورا کر لیا کرتے ہیں, پورا کر دیا کرتے ہیں, ٹھیک ہے. تو انہوں نے اپنے اس گمان کی بنا پر, جس کو ایکچولی اس کے لیے کنجیکچر کا لفظ انگلش میں استعمال کرتے ہیں, لیکن کنجیکچر ہیز کائنڈ آف اے نیگیٹو میننگ, ٹھیک ہے. تو بہرحال گمانی کا لفظ آپ سمجھ لیں اردو کے اندر ہی, ٹھیک ہے. گمان رکھا ہوا تھا, جیسے یہاں پہ انہوں نے بھی بہت زبردست صحیح جواب دیا, ٹھیک ہے. یہاں پہ ایک دو اور بھی جواب آئے تھے گرلز میں سے کہ اپنی طرف سے پریپریشن کر کے رکھی تھی اللہ تعالیٰ سے اچھی امید کرتے ہوئے. بالکل آپ نے بالکل صحیح جواب دیا, انہوں نے اجازت مانگی تھی پر صبر کرنے کا حکم ہوا تھا, پہلے بھی اجازت مانگی تھی. ہاں تو یہ آپ نے کہیں پڑھا ہوگا کہ پہلے بھی اجازت مانگی تھی پھر آپ نے صبر کرنے کا حکم دیا تھا, تو صبر کر رہے تھے. بہرحال تو انہوں نے چار مہینے سے دو اونٹنیاں تیار کر کے رکھی ہوئی تھی اور ان کو ببول کے پتے کھلا رہے تھے, ٹھیک ہے. پھر ابوبکر صدیق رضی اللہ عنہ نے نبی علیہ السلام کو اس موقع پر بولا, اس طرح کی آوازیں آتی رہتی ہیں ساتھ, تو فرمایا کہ یا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم میرے ماں باپ آپ پر فدا ہوں, ٹھیک ہے, یعنی میرے ماں باپ آپ پر قربان ہوں, ان میں سے جس ایک کو پسند فرمائیں وہ میری طرف سے آپ کے لیے ہدیہ ہے, ٹھیک ہے. یہ جو ماں باپ آپ پر فدا ہوں, یہ عرب جو ہے نا, یہ یعنی اٹ واز این لائک کیا کہیں گے, ایڈیم کہیں گے, کہ عرب اس طریقے سے بات کرتے تھے جب وہ بہت زیادہ اپنی محبت کا اظہار کرنا چاہتے تھے نا کسی کے ساتھ, تو ایسے کہتے تھے کہ یعنی میرے ماں باپ آپ پر قربان, ٹھیک ہے, یعنی اگر آپ مجھ سے کوئی بات کہیں گے نا تو میں تو بس سب کچھ کرنے کے لیے تیار ہوں, ٹھیک ہے. تو اس طرح سے بات کرتے تھے, ابوبکر نے بھی اسی طریقے سے بات کری رضی اللہ تعالیٰ عنہ. تو آپ ان میں سے نا جو بھی لے لیں گے میں فری آپ کو گفٹ کرنا چاہتا ہوں وہ والی. لیکن نبی علیہ الصلوۃ والسلام نے جواب دیا کہ میں آپ کو پے کروں گا اس کی پرائس, قیمت پے کروں گا, میں فری آپ سے ہدیہ نہیں لوں گا, ٹھیک ہے نا. تو ابوبکر صدیق رضی اللہ عنہ نے اس پر کیا جواب دیا, فرمایا کہ ٹھیک ہے, آپ اگر قیمتاً یعنی پرائس دے کر کے مجھ سے لینا چاہتے ہیں نا تو آپ پرائس دے کر کے مجھ سے لے لیں, ٹھیک ہے نا, آپ مجھ سے پرائس دے کر کے لے لیں کیونکہ آپ یہ چاہتے ہیں, ٹھیک ہے. اچھا اب یہاں پر نا علماء نے بڑی زبردست ڈسکشن لکھی ہے, وہ یہ کہ ابوبکر صدیق رضی اللہ عنہ جو تھے نا, یہ
یعنی یہ غریب آدمی نہیں تھے، یہ امیر آدمی تھے، ٹھیک ہے نا. ان کی باقاعدہ فیکٹریز تھی، کلوتھ ویونگ فیکٹریز، ٹھیک ہے نا، جن میں کپڑے بنتے تھے، اس زمانے کے کپڑے جیسے بھی بنتے ہوں گے نا، تو ان کی باقاعدہ اس طرح کی کھڈیاں تھیں، ٹھیک ہے. کھڈی کا کپڑا آج بھی آپ نے دیکھا ہوگا، آج کل تو فیشن میں بھی کھڈی وغیرہ ہوتا ہے نا، تو آج کل تو فیشن کی وجہ سے لوگ کھڈی پہنتے ہیں، لیکن اس زمانے میں کھڈی کا ہی کپڑا ہوتا تھا، اسی طرح کا تھوڑا سا کوارس قسم کا، را قسم کا کپڑا ہوتا تھا. تو جن فیکٹریز میں بنتا تھا نا، تو اس طرح کی فیکٹریز ان کی تھیں، ابو بکر صدیق رہتا تھا. تو آبویسلی بزنس مین تھے اور یعنی انڈسٹریلسٹ تھے اس زمانے کے نا، تو پیسہ تو ان کے پاس اچھا ہوتا تھا، اگرچہ کہ یہ سارا پیسہ دین کے لیے خرچ کر دیا کرتے تھے، اپنے پاس نہیں رکھتے تھے، لیکن تھے تو امیر آدمی نا. تو نبی علیہ الصلوۃ والسلام کیا کرتے تھے؟ نبی علیہ الصلوۃ والسلام کوئی جاب کرتے تھے؟ جیسے کہ بکریاں چرانے کی جاب، اس کا جواب تو نہیں آپ دیں. بکریاں چرانے کی جاب نبی علیہ الصلوۃ والسلام کرتے تھے؟ بکریاں چرانا ایک جاب ہے نا، کہ کسی کے بکریاں ہوتی ہیں تو آپ اسے کہتے ہیں کہ بھئی آپ کے پاس کیونکہ ٹائم نہیں ہے اپنی بکریاں چرانے کا، ان کو کھانا وانا کھلانے کا، تو میں آپ کی بکریاں چراتا ہوں، صبح کو لے کے جاؤں گا، شام تک چراؤں گا، شام کو واپس لے آؤں گا آپ کے پاس، ٹھیک ہے، تو آپ مجھے کچھ پیسے دے دیجیے گا اس کے بدلے میں. اس کو کہتے ہیں جاب کرنا، یہی امپلائمنٹ ہوتی ہے. آپ سب کے ابو جو جاب کرتے ہیں نا، وہ یہی کرتے ہیں، کسی آفس میں جاتے ہیں اور ان کے لیے کچھ کام کرتے ہیں، اور مہینے کے اینڈ میں وہ آفس والے آپ کے ابو کو سیلری دے دیتے ہیں. اس کو کہتے ہیں جاب کرنا، ٹھیک ہے. تو کیا نبی علیہ الصلوۃ والسلام جاب کیا کرتے تھے؟ اور اگر نہیں کیا کرتے تھے تو پھر کیا کرتے تھے بھائی؟ یا نبی علیہ الصلوۃ والسلام کا اپنا کوئی بزنس تھا، جیسے ابوبکر صدیق رضی اللہ عنہ کا بزنس تھا، تو وہاں پہ اپنے فیکٹری چلاتے تھے، وہاں پہ کپڑے بنتے تھے، پھر کپڑوں کو مارکیٹ میں بیچتے تھے، ان کپڑوں کے اوپر پھر پروفٹ آتا تھا، پھر اس کے بعد اس پروفٹ سے جو ہے وہ اپنا کام بھی کرتے تھے اور نئے کپڑے خریدتے تھے، پھر اس کے بعد جو ہے وہ بیچتے تھے، ایسا ہوتا تھا. تو نبی علیہ الصلوۃ والسلام کیا کرتے تھے؟ آپ صلی اللہ علیہ وسلم کیا بھوکے رہتے تھے ہر وقت؟ آپ صلی اللہ علیہ وسلم کیا یعنی نبی تھے تو نبی کو کھانے پینے کی ضرورت نہیں ہوتی، اور جو نبی کے گھر والے ہوتے ہیں، بیوی ہے، تو ان کو کھانے پینے کی ضرورت نہیں ہوتی، گھر میں ضرورت نہیں ہوتی چیزوں کی. تو نبی علیہ الصلوۃ والسلام کیا کرتے تھے بھائی؟ کیسے کماتے تھے؟ اپنا جاب کرتے تھے یا بزنس کرتے تھے یا کیا کرتے تھے؟ یہ بتائیں. ہماری سیرت کی کلاس تو ایسی ہے کہ یعنی ہمارا مقصد سیرت کی کلاس میں یہ ہے کہ آپ کو ہم صرف چند واقعات نہ بتا دیں، بلکہ آپ کے کانسیپٹس کلیئر ہو جائیں، بالکل ذہن آپ کا کلیئر ہو، یہ ہمارا مقصد ہے. تو ہم اسی مقصد سے نا پھر کوشش کرتے رہتے ہیں کہ صرف واقعات نہ بتائیں بلکہ اور بھی چیزیں آپ کو سمجھانے کی کوشش کرتے رہے. تو اس وجہ سے یہ بھی بتائیں کہ ابوبکر صدیق رضی اللہ عنہ تو بزنس کرتے تھے، ٹھیک ہے نا، بہت سارے صحابہ جو ہیں وہ جاب کرتے تھے، نبی علیہ الصلوۃ والسلام کیا کرتے تھے؟ نبی علیہ الصلوۃ والسلام کے ذریعے سے بھی اللہ تعالیٰ نبی صحابہ کے ذریعے سے بھی رزق بھیجتے تھے. تو نبی علیہ الصلوۃ والسلام فری میں کھاتے تھے، فری کیوں؟ نبی علیہ الصلوۃ والسلام نے بکریاں نہیں چرائیں، بکریاں چرانا ایک جاب ہے نا، تو آپ کو نہیں پتا کہ نبی علیہ الصلوۃ والسلام نے بکریاں چرائی تھیں، اس کا کیا جواب ہے؟ نبی علیہ الصلوۃ والسلام نے تجارت بھی کری تھی، تجارت کرتے تھے، تو بکریاں بھی چرائیں، تجارت بھی کری، تو کیا یہ صحیح جواب ہے؟ نبی علیہ الصلوۃ والسلام نے بکریاں بھی چرائیں، نبی علیہ الصلوۃ والسلام نے تجارت بھی کری، لیکن کیا یہ جواب کمپلیٹ ہے؟ از دس اے کمپلیٹ آنسر اور دس اے انکمپلیٹ آنسر؟ بتائیں. نبوت سے پہلے، بالکل صحیح جواب دیا ہے یہاں پہ گرلز میں. نبی علیہ الصلوۃ والسلام نے بکریاں کب چرائی تھیں؟ آپ صلی اللہ علیہ وسلم کی عمر کتنی تھی؟ جب نبی علیہ الصلوۃ والسلام واز اے ٹین ایجر، ٹین ایجر سمجھتے ہیں نا سب، ٹین ایجر جب تھے نا، یعنی اراؤنڈ 10 ایئرس سے لے کر، ٹین ایجر تو ویسے 13 سے لے کر کے 19 کو کہتے ہیں، لیکن اراؤنڈ 10 سال 9 سال سے لے کر کے 18-19-20 سال تک نبی علیہ الصلوۃ والسلام نے بکریاں چرانے کا کام کیا، مور اور لیس، ٹھیک ہے. پھر جب بڑے ہو گئے تو اس کے بعد کا کیا کام کیا؟ تجارت کا کام کیا. حضرت ابو طالب رضی اللہ تعالیٰ نے فرمایا کہ بھئی اب تم بھی تجارت کا کام کرو, ٹھیک ہے نا, تاکہ کچھ پیسے ویسے آئیں گھر میں. تو نبی علیہ الصلوۃ والسلام تجارتی قافلے میں گئے, اور پھر اسی سلسلے میں پھر بعد میں جا کر کے حضرت خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ کے پاس بھی گئے اور ان کا سامان لے کر کے گئے. پتہ ہے نا یہ سب کچھ تجارت کا کام کیا. لیکن یہ سارا کام کب تک کیا, کب تک کیا یہ سارا کام؟ نبوت ملنے سے پہلے, ٹھیک ہے, نبوت ملنے سے پہلے یہ سارا کام کیا. تو نبوت ملنے کے بعد کیا کیا, نبوت ملنے کے بعد کیا کام کیا, یہ تو بتایا نا. نبوت ملنے کے بعد میں نبی علیہ السلام نے کام کار چھوڑ دیا, فارغ ہو گئے, نعوذ باللہ بیٹھے رہتے تھے. اس کے بعد پھر اس کے بعد کیا کام کیا, یہاں پہ بھی جواب آ رہا ہے ماشاء اللہ, محمد صاحب کو صحیح جواب پتا ہے. تو نبوت ملنے کے بعد کیا کام کیا, جی دعوت کا کام کیا, ٹھیک ہے نا, کیونکہ اللہ تعالیٰ کی طرف سے علم آتا تھا, اللہ تعالیٰ اپنا کلام بھیجتے تھے, اور جبرائیل علیہ السلام کو ٹیچر بنا کے نبی علیہ السلام کے پاس بھیجتے تھے. جبرائیل علیہ السلام نبی علیہ السلام کو ٹیچ کیا کرتے تھے, علم علم ملتا تھا, ٹھیک ہے. پھر نبی علیہ السلام کا کیا کام شروع ہو گیا, اللہ تعالیٰ نے کیا کام لگایا. قرآن عظیم الشان میں اللہ تعالیٰ ہمیں بتاتے ہیں کہ نبی علیہ السلام کا کیا کام تھا, یتلو علیہم آیاتہ وَيُزَكِّيهِمْ وَيُعَلِّمُهُمُ الْكِتَابَ وَالْحِكْمَةَ. یہ چار کام تھے, اور دوسرے الفاظ میں یہ بھی ہے کہ بَشِّرُوهُ وَأَنذِرُوهُ, کہ آپ ان لوگوں کو بشارت دیتے ہیں, نیکی کا کام کرو گے, اچھے کام کرو گے تو تمہیں جنت کے اندر یہ ملے گا, عزت ملے گی, دنیا میں بھی عزت ملے گی, اللہ تعالیٰ تمہیں دنیا میں بھی فتح عطا فرمائیں گے, جنت میں بھی یہ عطا فرمائیں گے. اس کو بشارت کہتے ہیں. تو نبی علیہ الصلوۃ والسلام بشارت دینے کا کام کرتے تھے, اور دوسرا کام کیا, نبی علیہ السلام ڈرانے کا کام کرتے تھے, انذروہو, ان کو ڈراؤ کہ اگر تم گناہ کرو گے, اگر تم شرک کرو گے, کفر کرو گے, جھوٹ بولو گے تو تمہیں یہ یہ سزائیں ملیں گی, دنیا میں بھی ذلیل ہو گے, آخرت میں بھی ذلیل ہو گے, یہ ہوگا وہ ہوگا. تو نبی علیہ السلام کیا کام کرتے تھے, نبی علیہ السلام جاب دنیا والوں کی جاب نہیں کرتے تھے, نبی علیہ السلام دنیا والوں کے ساتھ تجارت نہیں کرتے تھے. نبوت ملنے کے بعد نبی علیہ الصلوۃ والسلام اللہ تعالیٰ کی جاب کرتے تھے. اللہ تعالیٰ کی جاب ہے نا, کہ بھئی اللہ تعالیٰ اپنا کام دے رہے ہیں, اور اس کے بدلے میں نبی علیہ الصلوۃ والسلام کو دنیا میں بھی عزتیں دے رہے ہیں اور آخرت میں بھی عزتیں دے رہے ہیں. بھئی دس از سیلری, دنیا کی عزتیں, آخرت کی عزتیں. تو کیا یہ کام نہیں ہے, یہ جو دعوت و تبلیغ کا کام ہے, یہ جو بشارت اور ڈرانے والا کام ہے, کیا یہ کام نہیں ہے, کیا اس کے اندر وقت نہیں لگتا, کیا اس کے اندر وقت نہیں لگتا, کیا 24 آورز جو آپ کی زندگی میں ہوتے ہیں ایک دن کے اندر, تو یہ بشارت اور نظارت اور یتلو علیہم آیاتہ ویزکیہم ویعلمہم الکتاب والحکمہ, یہ کوئی 24 آورز کے بعد کوئی ٹائم آتا ہے جس کے اندر یہ والا کام کرتے ہیں؟ 24 آورز کے اندر ہی کام کرتے ہیں نا یہ والا. اسی میں سونا بھی ہوتا ہے, نبی علیہ الصلوۃ والسلام سوتے بھی تھے, اسی میں کھانا بھی کھانا ہوتا ہے, اسی میں پانی بھی پینا ہوتا ہے, اسی کے اندر جو ہے وہ گھر کی ضروریات بھی پوری کرنی ہوتی ہیں, جیسے کہ آپ کے ابو کرتے ہیں. کرتے ہیں کہ نہیں کرتے ہیں آپ کے ابو یہ والے کام؟ آپ کی امی بھی کام کرتی ہیں, کچھ نہ کچھ کرتی ہیں نا, ماشاء اللہ جاب باہر والی جا کر کے, اللہ کرے نہ کرتی ہوں, لیکن گھر میں تو کرتی ہیں نا, ٹھیک ہے نا. تو بھائی اس کے بدلے میں کچھ ملتا ہے نا, جو وہ ٹائم لگاتے ہیں, آفس جاتے ہیں تو 9 to 5, یہ ٹائم نہیں ہے کیا؟ صبح 9 AM پہ وہ آفس آتے ہیں, پھر 5 PM یا 6 PM پہ وہ آفس سے واپس آتے ہیں. واٹ از دس, دس از ٹائم, یہ ٹائم لگاتے ہیں نا وہاں پر. اور جو سیلری مل رہی ہوتی ہے وہ کس چیز کے ریٹرن میں مل رہی ہوتی ہے, آپ کے ابوؤں کو کس چیز کے ریٹرن میں سیلری مل رہی ہوتی ہے؟ نمبر ون ٹائم, وہ ٹائم دیتے ہیں اپنے آفس والوں کو, اس کے بدلے میں ان کو سیلری مل رہی ہوتی ہے. اور نمبر ٹو کیا, اور کیا چیز کے بدلے میں سیلری مل رہی ہوتی ہے, یہ بھی آپ بتائیں. ایک تو ٹائم دے رہے ہیں, اس کے بدلے میں سیلری مل رہی ہے, دوسری محنت, انرجی. کیا کرتے ہیں وہاں جا کر کے؟ چکی پیستے ہیں آفس میں. آپ کے ابو جو آفس والے جو ابو ہیں وہ کیا کرتے ہیں وہاں پہ جا کر کے؟ اینٹیں اٹھاتے ہیں, ٹھیک ہے نا. ہو سکتا ہے آپ میں سے کسی کے ابو جو ہیں وہ اینٹوں والا کام کرو, وہ بھی ماشاء اللہ بہت اللہ تعالیٰ کا مقبول کام ہے, لیکن زیادہ تر مجھے پتا ہے آپ کے ابو جو ہیں نا وہ آفس ورکرز ہیں, وائٹ کالر ورکرز ہیں, तो आप तो मेहनत एनर्जी कोई खास तो नहीं, वहां एयर कंडीशन लगा हुआ था माशाल्लाह हर ऑफिस के अंदर, ठीक है, तो कौन सी मेहनत कौन सी एनर्जी, तो फिर किसके बदले में आपको उनको सैलरी मिल रही होती है, ये बताए ना, क्लियर हो बिल्कुल, आप लोगों का जहन बिल्कुल क्लियर होना चाहिए, क्या काम कर किसके बदले में उनको सैलरी मिलती है, जो वो काम काम देते हैं वो करते हैं, दिमाग की मेहनत करते हैं, स्किल्स द स्किल्स राइट। देखें आपके पास कोई स्किल्स होती हैं, कोई नॉलेज होती है आपके पास, कोई आपको काम आता है, ठीक है ना, आपको कोई काम करना आता है, तो आपको जो सैलरी मिल रही होती है ना, यानी अब्बू को जो सैलरी मिल रही होती है वो एक तो टाइम, आपके अब्बू टाइम देते हैं जाकर के ऑफिस में, और दूसरी क्या चीज होती है कि वो उस टाइम के अंदर बैठे हुए मक्खियां नहीं मार रहे होते ना, है? आपके अब्बू के घर से मक्खी मारने वाली चीज लेकर के जाते हैं, फिर मक्खियां मारते रहते हैं बैठ करके ऑफिस के अंदर, नहीं मक्खी तो नहीं मारते रहते ना, मच्छर तो नहीं मारते रहते ना, क्या करते हैं भाई, जो स्किल्स है उनके पास, जो नॉलेज है उनके पास, उस नॉलेज और उस स्किल से दफ्तर वालों का कोई काम करते हैं, कोई उनकी नीड पूरी करते हैं, अकाउंटिंग फॉर एग्जाम्पल, है ना। अब यहाँ पे जो एक माशाल्लाह दाऊद भाई जवाब दे रहे हैं, तो दाऊद भाई के अब्बू जो है वो बहुत अच्छे माशाल्लाह अकाउंटेंट है, ठीक है, तो अकाउंटेंसी का काम करते हैं ना भाई, अकाउंटेंसी का काम दफ्तर वाले खुद नहीं कर सकते, खुद नहीं कर सकते है ना, वरना अब्बू की, इनके अब्बू की जरूरत ही क्या थी दफ्तर वालों को, इनके अब्बू को इन्होंने इसलिए जॉब पे रखा हुआ है ताकि वो अकाउंटेंसी का काम इनके अब्बू से करवाएं जो कि वो खुद नहीं कर सकते, और इसके बदले में उनको सैलरी देते हैं, ठीक है ना। तो बात समझ में आई, नंबर वन टाइम, ये टाइम सबसे ज्यादा प्रेशियस चीज है, तो टाइम देते हैं। नंबर टू अपनी स्किल्स और अपनी नॉलेज, वो उनको उसके उसको यूज करते हुए उनका कोई फायदे वाला काम करते हैं, उनका कोई बेनिफिट वाला, उसके बदले में इनको सैलरी मिलती है। तो नबी अलैहिस्सलाम क्या करते थे फिर, नबी अलैहिस्सलाम ना बिजनेस करते थे नबूवत मिलने के बाद, राइट, नबूवत मिलने के बाद ना बकरियां चराते थे, ना कोई और इस किस्म की कोई जॉब करते थे किसी की, ठीक है, बल्कि नबी अलैहिस्सलाम के पास नॉलेज थी, अल्लाह ताला की तरफ से उनको नॉलेज मिल रही होती थी वाया जिब्राइल अलैहिस्सलाम, ठीक है, और उस नॉलेज को नबी अलैहिस्सलाम लोगों तक पहुंचाते थे, आखिरत की नॉलेज, दुनिया के अंदर सही तरीके से काम करने की नॉलेज जिसको हिकमत कहते हैं, ठीक है ना, अल्लाह के किताब की नॉलेज कि जिसके अंदर आदम अलैहिस्सलाम के वाकयात से लेकर के सारी अकवाम के वाकयात हैं, ये नॉलेज नहीं है तो और क्या है, तो ये जो नॉलेज है और नबी अलैहिस्सलाम को जो टाइम है ना, अब इसके बदले में अल्लाह ताला उनको रिस्क पहुंचाते थे, और वो रिस्क पहुंचाने के लिए अल्लाह ताला असबाब इख्तियार करते हैं, किसको असबाब इख्तियार करते थे, किसको असबाब बनाते थे रिस्क पहुंचाने के लिए नबी अलैहिस्सलाम को, नबी अलैहिस्सलाम के ऊपर मन और सलवा आसमान से नाजिल नहीं होता था, मन सलवा पता है, मन सलवा जो मूसा अलैहिस्सलाम की कौम थी ना बनी इसराइल, उनके ऊपर आसमान से मन और सलवा नाजिल होता था, परिंदे आते थे, ठीक है, और वो भुने हुए माशाल्लाह ऐसे मजेदार किस्म के होते थे, भुने हुए परिंदे आते थे उसको खाते थे वो, लेकिन नबी अलैहिस्सलाम के ऊपर मन और सलवा नाजिल नहीं होता था, तो नबी अलैहिस्सलाम को कैसे फिर रिस्क मिलता था, उनकी बीवी को कैसे रिस्क मिलता था, कैसे उनका काम चलता था, वाया सहाबाए कराम, सहाबाए कराम उनको दिया करते थे और उससे नबी अलैहिस्सलाम का काम चलता था, और फिर जिहाद भी होता था, वो उस जमाने में जब जिहाद शुरू हुआ तो जिहाद में भी फिर जो माल गनीमत आता था वो भी नबी अलैहिस्सलाम को मिलता था, ठीक है। आपको मैं सब कुछ क्यों बता रहा हूं, इस वजह से बता रहा हूं कि शैतान जो है ना, शैतान सबसे ज्यादा बुरा और सबसे ज्यादा बदबख्त इंसान जो, मतलब शैतान जो है ना जिन, ठीक है, तो उसने जो है ना वो हमें ये कह दिया है, हमें ये समझा दिया है कि दीन का काम तो काम ही नहीं होता, दीन का काम, दावत और तबलीग का काम, इल्म पढ़ाने का काम, ये कोई थोड़ी कोई काम होता है, काम तो वो होता है जो दफ्तर में जाके किया जाए, है ना, किसी आईटी फर्म में करें या लॉ फर्म में करें या या, या, या मार्केट में जाकर के जो बिजनेस बाइंग एंड सेलिंग होती है ना वो काम होता है। ये दीन का इल्म पढ़ना और दीन का इल्म आगे पढ़ाना, सीखना, आगे सिखाना, लोगों को बशारत और नजारत, है ना, लोगों को खुशखबरी देना नेक काम के ऊपर और उनको डराना बुरे काम से, यानी उनको को तबलीग करना, उनको बताना, ये कोई थोड़ी कोई काम होता है। तो भाई जब तक तुम काम नहीं करोगे, यानी जॉब नहीं करोगे, बिजनेस नहीं करोगे, उस वक्त तक तो तुम्हें रिस्क मिल ही नहीं सकता। दीन का काम करने से कोई थोड़ी रिस्क मिलता है। ये किसने कहा है? ये शैतान ने कहा है, क्योंकि शैतान जो है ना वो हमें चाहता है कि हम दीन का काम ना करें। वो शैतान क्या चाहता है भाई? शैतान का तो ये मकसद है ना कि इंसान दीन से दूर हो जाए, ना तो इंसान दीन सीखें ना इंसान दीन सिखाएं। शैतान तो यही चाहता है। तो उसने सबको ये कह दिया है, तकरीबन सब, हर एक को नहीं, हर एक तो उसकी बात नहीं मानते ना, लेकिन जो उसकी बात मानते हैं तो उनको ये कह दिया है कि भाई दीन का काम कोई काम वाम नहीं होता, काम तो होता है जॉब और बिजनेस, ये काम होता है। अब सारी दुनिया जो है ना, तकरीबन कुछ कुछ छोड़ करके सारी दुनिया जॉब करो बिजनेस करो, जॉब करो बिजनेस करो, है ना। और जो कर रहे हैं दीन का काम, दीन का काम कौन कर रहे हैं? उलमा और मशायख, जो कि इस काम के लिए अपना वक्त भी लगाते हैं और अपनी स्किल्स भी लगाते हैं, अपनी नॉलेज भी इस्तेमाल करते हैं। तो उनके बारे में क्या कहते हैं लोग जो शैतान की बात मानते हैं? वो लोग क्या बात, वो क्या कहते हैं उलमा और मशायख के बारे में? ये तो मक्खियां मारते हैं, ये तो बैठ के खाते हैं, कुछ करते वरते कोई थोड़ी है ये लोग। याद रखें, ये जो जुमला है ना, या ये जो सोच है, ये खालिसतन शैतान की सोच है। शैतान इज स्पीकिंग थ्रू यू, अगर आप ये बात कर रहे हैं तो ठीक है भाई। ये तो सबसे बेहतरीन रास्ता है रिस्क हासिल करने का, सबसे बेहतरीन, क्योंकि ये सबसे बेहतरीन काम है भाई। कोई अगर जो है वो कहते हैं ना भाई कि अगर कोई झाड़ू पोंछे का काम कर रहा है तो ये अच्छा काम नहीं है जी। ये जो झाड़ू पोंछा करते हैं ना घर के अंदर, तो ये इतना अच्छा काम नहीं है। जो डॉक्टर साहब है ना, डॉक्टर साहब भाई, ये प्रोफेशन है, जबरदस्त प्रोफेशन है जी, डॉक्टर प्रोफेशन। तो भाई प्रोफेशन में कहते हैं ना कि ये कम पर दर्जे का प्रोफेशन है, ये ज्यादा दर्जे का प्रोफेशन है। क्यों भाई? क्योंकि डॉक्टर वाला जो काम है ना, वो सबसे ज्यादा, वो यानी बहुत अहम काम है, बड़ा इंपॉर्टेंट काम है। और ये जो बस इस किस्म का कोई काम है ना, यानी डर्टी किस्म का काम, ये इतना अहम काम नहीं है, ठीक है ना। तो जो मुसलमान है, ईमान वाले हैं, वो क्या दीन के काम को, आखिरत के काम को सबसे अहम काम नहीं समझते? आखिरत के काम को, यानी लोगों को जहन्नुम से बचाना और जन्नत का रास्ता दिखाना, क्या ये सबसे अहम काम नहीं है, सबसे इंपॉर्टेंट काम नहीं है? किसी को अगर इसके ऊपर कोई एतराज है कि नहीं नहीं ये तो इज नॉट सो इंपॉर्टेंट, दिस इज ओके फाइन, दिस इज इंपॉर्टेंट बट नॉट दैट इंपॉर्टेंट, तो बताएं जरा अपना नाम बताएं, फिर उनका अलग से इलाज करते हैं उनका, है? क्या ख्याल है? इज दिस द मोस्ट इंपॉर्टेंट थिंग और इज दिस द लीस्ट इंपॉर्टेंट थिंग और इज दिस समथिंग दैट इज नॉट इंपॉर्टेंट एट ऑल? ये इंपॉर्टेंट है ही नहीं, ये अहम है ही नहीं, क्या ख्याल है आपका? नहीं है इंपॉर्टेंट ये, या ये सबसे इंपॉर्टेंट नहीं है? है ना, ठीक है। तो जो अंबिया है ना, वो ये वाला काम करते हैं, और जो अंबिया के जो डायरेक्ट स्टूडेंट्स होते हैं उलमा और मशायख, वो ये वाला काम करते हैं। इससे ज्यादा अहम और काम कौन हो सकता है? इससे ज्यादा रिस्पेक्टेबल काम और कौन हो सकता है? कौन सा काम हो सकता है? अगर हमें ये बात समझ में आ गई इतनी सारी डिस्कशन के बाद, तो आज के बाद आपने सबसे ज्यादा इज्जत किसकी करनी है? किसी लॉयर की नहीं करनी, सबसे ज्यादा की बात कर रहा हूं, किसी लॉयर की नहीं करनी, किसी इंजीनियर की नहीं करनी, किसी कंप्यूटर प्रोफेशनल की नहीं करनी, किसी डॉक्टर की भी नहीं करनी, बल्कि किसकी करनी है? उलमा और मशायख की, बिकॉज दे आर डूइंग द मोस्ट इंपॉर्टेंट वर्क, द मोस्ट इंपॉर्टेंट जॉब। हमारी सबसे बड़ी जरूरत क्या है? जहन्नुम से बचना और जन्नत में जाना। और ये बताने के लिए किसके पास स्किल्स हैं, किसके पास नॉलेज है? वो इन उलमा और मशायख के पास नॉलेज है। तो इनकी हमने सबसे ज्यादा रिस्पेक्ट करनी, सबसे ज्यादा। और अगर नहीं करेंगे, नहीं करेंगे तो क्या होगा? अल्लाह ताला हमसे नाराज हो जाएंगे, क्योंकि अल्लाह ताला के नजदीक सबसे इंपॉर्टेंट चीज ये है और हम उसको सबसे इंपॉर्टेंट चीज नहीं समझते। तो अल्लाह ताला खुश होंगे इस बात से? नहीं खुश होंगे ना। अल्लाह ताला तो बहुत नाराज होते हैं, बहुत नाराज होते हैं इस बात से, ठीक है। ٹھیک ہے. اچھا نبی علیہ السلام یہ کام کیا کرتے تھے, تو نبی علیہ السلام کے پاس اونٹنی خریدنے کے پیسے کہاں سے آئے؟ جب نبی علیہ السلام نہ جاب کر رہے ہیں, ہے نا, نبوت ملنے کے بعد سے لے کر کے ابھی 13 سال ہو چکے ہیں, رائٹ. مدینہ منورہ کا جو واقعہ ہے یہ 13 سال کے بعد ہو رہا ہے. آپ صلی اللہ علیہ وسلم نہ جاب کر رہے ہیں, نہ آپ صلی اللہ علیہ وسلم جو ہے وہ جو بزنس کر رہے ہیں. شروع میں تو خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا بہت بڑی اس وقت ملینئر تھیں, وہ خود بزنس نہیں کرتی تھیں, یہ بھی بات کلیئر رکھیں, وہ خود بزنس نہیں کرتی تھیں. انہوں نے اپنے بزنس کو انہیریٹ کیا تھا اپنے ہسبینڈ سے, دو ہسبینڈ ان کے فوت ہو چکے تھے اور وہ بزنس مین تھے, ان کا بزنس انہوں نے انہیریٹ کیا تھا, یعنی ان کو ملا تھا, ٹھیک ہے, خدیجۃ الکبریٰ رضی اللہ عنہا کو. اور یہ خود مارکیٹ میں نہیں جاتی تھی, یہ خود ٹریول نہیں کرتی تھیں, یہ اپنے گھر میں رہتی تھیں اور یہ دوسروں کو ہائر کر کے ان کے تھرو اپنا مال بھیجاتی تھی, ٹھیک ہے. تو یہ جو جھوٹ بول رہے ہیں نا بہت سارے لوگ, دیکھو عورتوں کو بھی جاب کرنی چاہیے, عورتوں کو بھی بزنس کرنا چاہیے, تو یہ بہت بڑا دھوکا ہے جس میں بولتے ہیں کہ یہ خدیجۃ الکبریٰ رضی اللہ عنہا واز اے ویری بگ بزنس مین, بزنس وومن. بھائی بزنس وومن وہ تھی, لیکن ہاؤ ڈڈ شی کنڈکٹ ہر بزنس اینڈ ویئر ڈڈ شی گاٹ دا کیپیٹل فرام, یہ نہیں یاد رکھتے, یہ نہیں بتاتے لوگوں کو, ٹھیک ہے نا. حالانکہ اس زمانے میں پردے کے احکام آئے بھی نہیں تھے, پردے کے احکام تو 17 years کے بعد آئے ہیں, اس وقت تو تھوڑی پردے کے احکام تھے. تو خدیجہ رضی اللہ تعالیٰ جو ہے اس کے باوجود گھر کے اندر رہ کر کے کرتی تھی کام, ٹھیک ہے. تو پہلے تو خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہ نے اپنا سارا مال جو ہے نا نبی علیہ السلام کو دے دیا کہ اب اس مال سے آپ اپنا کام کریں, ٹھیک ہے, آپ کو جاب کرنے کی اور بزنس کرنے کی کوئی ضرورت نہیں, ٹھیک ہے نا. پھر وہ مال بھی ختم ہو گیا, بھائی کب تک چلے گا یہ مال, ٹھیک ہے. تو صحابہ کرام دیا کرتے تھے اور ان میں سب سے زیادہ کون تھے, حضرت ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ. تو نبی علیہ السلام جو یہ اونٹنی خرید رہے ہیں, یہ کس کے پیسے سے خرید رہے ہیں, یہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کے ہی دیے ہوئے پیسے سے خرید رہے ہیں, ٹھیک ہے نا. جو ابوبکر صدیق نے دیا تو اسی, اب جب کوئی کسی کو ہدیہ کر دیتا ہے نا پیسے, ٹھیک ہے نا, ابوبکر صدیق رضی اللہ تعالیٰ نے نبی علیہ السلام کو یہ ہدیہ کر دیا, ٹھیک ہے. تو اب ہدیہ کرنے کے بعد یہ پیسے ابوبکر رضی اللہ تعالیٰ کے پیسے نہیں رہے, بلکہ یہ کس کے پیسے بن گئے, یہ پیسے نبی علیہ السلام کے اپنے ذاتی پیسے بن گئے. کیونکہ جب آپ کسی کو کوئی چیز ہدیہ کر دیتے ہیں نا, اب دو دن کے بعد آپ, یہ نہیں ہدیہ مطلب آپ گفٹ کر دیتے, ہدیہ مینز گفٹ, ٹھیک ہے. تو گفٹ کر دیا نا آپ نے کسی کو, فار ایگزامپل آپ نے کوئی ٹوائے جو ہے, کوئی اچھا سا کوئی گیم شیم جو ہے وہ اپنے کسی فرینڈ کو دے دیا, اب کل جا کر کے آپ اسے نہیں کہ یہ میرا گیم ہے جی آپ مجھے واپس کریں, نہیں, جب آپ نے ان کو دے دیا اب یہ ان کا بن گیا, ان کی اونرشپ میں آ گیا, اب یہ آپ کا نہیں رہا, ٹھیک ہے. تو اسی طریقے سے جو مال ابوبکر صدیق رضی اللہ عنہ نبی علیہ السلام کو دیا کرتے تھے, اب وہ نبی علیہ السلام کی پراپرٹی ہو گئی, ٹھیک ہے. اب نبی علیہ السلام جو اونٹنی خریدیں گے نا, تو اس کے لیے جو پیمنٹ کریں گے ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کو, وہ پیمنٹ اسی مال میں سے کریں گے جو کہ ابوبکر صدیق نے نبی علیہ السلام کو دیا, لیکن اب یہ مال نبی علیہ السلام کا مال ہے, یہ ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ کی ویلتھ نہیں ہے, ٹھیک ہے. تو نبی علیہ السلام نے ابوبکر صدیق رضی اللہ عنہ کو فرمایا کہ نہیں, میں یہ اونٹنی تم سے فری میں نہیں لوں گا, یعنی ہدیے کے طور پہ نہیں لوں گا, بلکہ پیمنٹ کر کے لوں گا, ٹھیک ہے. دوسری بات, ماشاءاللہ علماء کرام نے کیا کیا ڈیٹیلز میں جا کر کے باتیں سوچی ہیں کہ ایسے کیوں, ایسے کیوں, ایسے کیوں, ہے نا. تو انہوں نے یہ بھی پوچھا, نہیں نبی علیہ السلام, وہ جو ہمارے اسکالرز ہیں انہوں نے پھر اس کے اوپر یہ سوال کیا کہ بھائی نبی علیہ السلام ہدیہ تو لیتے تھے ابوبکر صدیق رضی اللہ تعالیٰ عنہ سے, ہے نا, جب ہر وقت ہدیہ لیتے تھے تو اونٹنی کو ہدیہ کیوں نہیں لیا, سوچا آپ نے کبھی یہ, ابھی جو اتنی بات ہو رہی ہے آپ کے ذہن میں سوال آیا کہ جب ہدیہ لیتے ہی تھے تو اونٹنی بھی ہدیہ لے لیتے, تو اونٹنی کیوں نہیں ہدیہ لی, ٹھیک ہے, اونٹنی بھی ہدیہ لے لیتے. تو اس کا جواب کیا ہے, ماشاء اللہ اللہ تعالیٰ پھر علماء کو ان کے دل میں یہ بات ڈالتے ہیں, ان کے دل میں سوال کے جواب بھی ڈال دیتے ہیں. تو علماء نے اس کا جواب بڑا اچھا دیا کہ وجہ اس کی یہ ہے کہ یہ جو کام تھا نا جس کے لیے کہ ابوبکر صدیق رضی اللہ تعالیٰ نبی علیہ السلام کو اونٹنی گفٹ کرنا چاہ رہے تھے, یہ کام تھا ہجرت کا کام. اور ہجرت جو ہے نا یہ اتنی بڑی عبادت ہے, اتنی بڑی عبادت ہے, ایمان کے بعد علماء نے لکھا ہے کہ ایمان کے بعد ہجرت ہی کا اللہ تعالیٰ نے ذکر کیا ہے اس زمانے میں. اچھا एक और सवाल मेरे भी ज़हन में आ गया कि ईमान के बाद हिजरत का क्यों जिक्र किया? ठीक है, क्यों? ईमान सबसे अहम चीज है, सबसे अहम चीज ईमान है। तो फिर दूसरे नंबर पर तो नमाज आती है ना, फिर उसके बाद जो है वो ज़कात आती है, फिर उसके बाद हज आता है, वो मतलब रोजा आता है जी, क्योंकि ईमान को बचाने का एक जरिया है ये। अगर वहां रहे तो ईमान खत्म हो जाने का खतरा है कि काफिर मार मार करके कहीं ईमान खत्म ना कर दें। तो हिजरत क्या थी? ईमान की हिफाजत के लिए हिजरत की जरूरत थी, ठीक है ना, क्योंकि वहां पर ऐसा एनवायरनमेंट था कि जो के बहुत डेंजरस एनवायरनमेंट था ईमान के लिए। भाई मदीना मुनव्वरा के अंदर तो ईमान की हिफाजत है ना, वहां पर तो कोई काफिर आकर के मारे चले नहीं जा रहे आपको। तो वहां पर ईमान के बाद जो सेकंड मोस्ट इंपॉर्टेंट थिंग है वो नमाज है। लेकिन मक्का मुकरमा के अंदर नमाज बाद में आएगी, नमाज से पहले इस वक्त हिजरत की बारी आती है, क्योंकि ईमान की हिफाजत ये ज्यादा इंपॉर्टेंट है। ईमान की हिफाजत नमाज से भी ज्यादा इंपॉर्टेंट है, क्योंकि ईमान सबसे ज्यादा इंपॉर्टेंट चीज है। ठीक है, तो भाई कोई कीमती चीज होती है ना, मिसाल के तौर पर जो लड़कियां हैं, है ना, अगर आप में से किसी के पास कोई डायमंड नेकलेस आ जाए, ठीक है, डायमंड नेकलेस कोई आपको गिफ्ट कर दे कि डायमंड नेकलेस, ठीक है, तो अब आप जो है ना वो कहेंगी कि भाई डायमंड नेकलेस जो है ना वो मुझे किसी ने दिया है, तो अब जाहिर है डायमंड नेकलेस जो है वो छुपाने के लिए तो नहीं दिया है ना, वो तो पहनने के लिए दिया है ना, तो मैं जो हूं ना, मैं जहां भी जाऊंगी ना तो मैं डायमंड नेकलेस पहन करके जाऊंगी, है ना, मैं डायमंड नेकलेस पहन के जाऊंगी, क्योंकि नेकलेस जो है वो तो जाहिर है वो तो पहनने की चीज है ना भाई। ठीक है, तो अब आप जो है वो डायमंड नेकलेस पहन करके जब मार्केट में चली जाएंगी, तो मार्केट के अंदर तो होते हैं चोर, मार्केट के अंदर तो बदमाश लोग भी होते हैं, वो जब आपके गले में देखेंगे डायमंड नेकलेस तो वो क्या करेंगे भाई, वो आपसे कहेंगे जरा मुझे दिखाइएगा, आंटी बड़ी खूबसूरत लग रही हैं, आप डायमंड नेकलेस पहन के आप जरा हमें भी तो दिखाएं, तो फिर वो जब आप दिखाएंगी तो फिर वो वापस करने का तो उनका मूड नहीं होता, फिर वो अपनी जेब में रखेंगे और चले जाएंगे, फिर आप क्या करेंगे, उनका मुंह देखती रहेंगी खाली, ठीक है ना, तो ये बात पता है ना आपको। तो भाई बेशक डायमंड नेकलेस सबसे खूबसूरत चीज है, बड़ी अहम चीज है और पहनने की चीज है, लेकिन आप हर जगह तो नहीं पहनेंगे ना, क्यों नहीं पहनेंगी भाई, आप खाली अपनी क्लोज फैमिली सर्कल के अंदर किसी बहुत अच्छी सी दावत के अंदर पहनेंगी, ठीक है ना, उम्मीद है कि पर्दे के साथ पहने, मर्दों के सामने नहीं पहनेंगी, ठीक है, लेकिन लड़कियों के सामने, औरतों के सामने तो पहनेंगी ना, हर जगह क्यों नहीं पहनेंगी, क्यों? इसलिए कि डायमंड नेकलेस इज द मोस्ट प्रेशियस थिंग फॉर यू, बट इट्स प्रोटेक्शन, इसकी हिफाजत जरूरी है। अगर आपने हिफाजत की फिक्र ना करी तो ये डायमंड नेकलेस अभी तो है आपके पास, कल ये नहीं रहेगा आपके पास, है ना भाई। लेकिन ये हिफाजत जो है वो आप मार्केट के अंदर करेंगी, मार्केट में नहीं पहन के जाएंगी, जो अपनी अच्छी सी जगह है, सेफ जगह है, वहां पर तो पहनेंगी ना, ठीक है, वहां पर हिफाजत की जरूरत नहीं है, मार्केट में हिफाजत की जरूरत है, इस वजह से आप मार्केट में नहीं पहन के जाएंगी। बिल्कुल इसी तरीके से ईमान हमारे पास सबसे अहम चीज है, लेकिन जब ईमान के जाने का खतरा हो जाए, ईमान के छिन जाने का खतरा हो जाए, तो उस वक्त ईमान के बाद सबसे अहम चीज क्या बन जाती है? ईमान की हिफाजत बन जाती है। ईमान के चोरों, ईमान के डाकुओं से, ये कौन लोग होते हैं? ये शयातीन होते हैं, जो कि इंसानी शक्ल में भी होते हैं और जिनों की शक्ल में भी होते हैं, जो कि हमें ईमान से महरूम कर देना चाहते हैं, ठीक है। तो बिल्कुल इसी तरीके से वो जमाना जो था ना, वो इतना मुश्किल जमाना था कि जिसमें ईमान के चले जाने का खौफ हो रहा था, तो इस वजह से हिजरत वॉज द नेक्स्ट मोस्ट इंपॉर्टेंट थिंग। तो नबी अलैहिस्सलाम को ये बात मालूम थी कि हिजरत इतनी बड़ी इबादत है, ईमान के बाद इसका दर्जा आता है, तो ये वाली इबादत नबी अलैहिस्सलाम जो है ना वो अपनी वेल्थ से करना चाहते थे, अपनी वेल्थ से, ठीक है, कि मैं जिस ऊंटनी पर बैठू ना वो ऊंटनी मेरी ऊंटनी हो, उसके ऊपर बैठ करके मैं सफर करूंगा। इसमें नबी अलैहिस्सलाम जो है ना वो अबू बकर सिद्दीक रतान को शरीक नहीं करना चाहते थे, बाकी कामों में शरीक किया, क्योंकि बाकी काम नबी अलैहिस्सलाम खुद कर ही नहीं सकते थे, लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम के पास इतने पैसे थे कि जिस पैसे से ऊंटनी खरीद सकते थे, तो जो कर सकते थे वो तो करें ना। तो नबी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने यही किया कि भाई पैसे हैं ऊंटनी के, तो मैं वो काम तो करूँ ना, ऊंटनी तो खरीद दूँ ना अपने पैसे से। हाँ, बाकी जो काम है जो आगे हम पढ़ेंगे इंशाअल्लाह, बहुत सारे काम हैं जो कि नबी सल्लल्लाहु अलैहि वसल्लम खुद से कर ही नहीं सकते थे, तो वो सारे के सारे काम अबू बकर सिद्दीक रज़ियल्लाहु तआला अन्हु ने नबी सल्लल्लाहु अलैहि वसल्लम के लिए करे हिजरत के सफर के अंदर। ठीक है, तो ये भी एक बड़ा इंपॉर्टेंट पॉइंट था कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने ऊंटनी हदीयतन क्यों नहीं ली, पैसे दे करके क्यों ली। ठीक है, तो उम्मीद है कि इन बातों में आपको और भी बहुत सारी चीजें समझ में आई होंगी कि हदीये का क्या मतलब होता है, और नबी सल्लल्लाहु अलैहि वसल्लम जो है वो कैसे काम किया करते थे, अबू बकर सिद्दीक जो है वो कैसे काम करते थे वगैरह। अच्छा, एक और बात आखिरी आज की क्लास के लिए, वो ये कि अबू बकर सिद्दीक, ये तो नबी सल्लल्लाहु अलैहि वसल्लम का अमल था ना कि हदीयतन ऊंटनी नहीं ली बल्कि पैसे दे करके ऊंटनी ली। अच्छा, अब अबू बकर सिद्दीक की तरफ से भी एक सवाल होता है कि भाई अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने इस मौके पर इंसिस्ट क्यों नहीं किया। भाई जब आप किसी को हदिया देते हैं और अगर वो हदिया लेने से तकल्लुफ करे कि नहीं नहीं हम नहीं चाहिए ना, आप अपने पास रखें मुझे, मैं इसको हदिया तो नहीं लूंगा, तो देने वाला जो होता है ना वो इसरार भी तो करता है ना, इंसिस्ट भी तो करता है ना कि नहीं नहीं ले लें, मेरे लिए बहुत सआदत का मुकाम है कि आप मेरा हदिया कबूल कर लें, ये आपका नहीं, ये मेरा फायदा है कि अगर आप मेरा हदिया। भाई जब हम अपने बशायख को हदिया देते हैं तो इस तरीके से देते हैं ना, नहीं प्लीज आप कबूल कर लीजिए, मेरा फायदा हो जाएगा, आपका तो कोई नुकसान नहीं होगा, मेरा फायदा हो जाएगा, इंसिस्ट करते हैं ना। तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने इंसिस्ट क्यों नहीं किया इस मौके पर, बस ये कहा कि जैसे आप चाहें वैसे ही सही है ना। उसकी वजह क्या है, उसकी वजह ये है इस मौके पर, उसकी वजह ये बनेगी कि अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु को अल्लाह ताला ने इतनी अकल दी थी, इतना माशाल्लाह अकलमंद और ज़हीन थे कि ये जो है ना नबी अलैहिस्सलाम, यानी इनको भी ये सारी बातें पता थी कि ये हिजरत का सफर है और हिजरत के सफर को नबी अलैहिस्सलाम अपनी ऊंटनी के ऊपर तय करना चाह रहे हैं। ठीक है, तो इस मौके पर ना अबू बकर सिद्दीक जो है वो राजी हो गए कि बस ठीक है नबी अलैहिस्सलाम जैसे आप चाहें। तो अबू बकर सिद्दीक थे ना वो इंतहाई अक्लमंद भी थे। देखें मक्का मुकरमा में दो बड़े अक्लमंद लोग थे उस जमाने में, दो बड़े अक्लमंद लोग थे। पिछले पेज के ऊपर हमने एक अकलमंद का जिक्र पढ़ा था, बहुत अकलमंद, पिछले पेज के ऊपर उसका जिक्र भी पढ़ा था। वो कौन था और उसने क्या अकलमंदी का काम किया था। बहुत सारे लोग बैठ के राय मशवरा कर रहे थे कि इस मुसीबत को कैसे कैसे खत्म किया जाए, नाउज बिल्ला इस्लाम की मुसीबत को। तो सब ने राय दी और सबकी राय जो है ना वो गलत राय थी, लेकिन एक बंदे ने ऐसी राय दी कि जिसकी राय को शैतान ने भी सही कहा कि हाँ यही तो राय कहलाने के काबिल है, यही तो एडवाइस है। अबू जहल। जी बिल्कुल सही कहा आपने, अबू जहल। ठीक है ना, तो अबू जहल जो था ना ये असल में ये इतना अकलमंद आदमी था कि इसको लोग कहते थे ये तो अबुल हिकम है, हिकमत का बाप, विजडम, ही इज द फादर ऑफ विजडम। लेकिन इसने अपनी विजडम को खैर के लिए इस्तेमाल नहीं किया बल्कि शर के लिए इस्तेमाल किया। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया तू तो अबू जहल है, तेरी हिकमत, तुम्हारी विजडम तुम्हारे किसी काम की नहीं, तुम अपनी इस विजडम की वजह से जहन्नुम में जाओगे। जबकि अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु के पास भी ऐसी ही विजडम थी, इससे भी ज्यादा विजडम थी, लेकिन उन्होंने अपनी विजडम को, अपनी अकल समझ को दीन के लिए इस्तेमाल किया, खैर के लिए इस्तेमाल किया, बेहतरीन उम्मती बन गए, खैर उम्मती अबू बकर, है ना। तो हमारे पास भी अगर अकलमंदी है, विजडम है ना, हम बड़े स्मार्ट हैं, याद रखें ये स्मार्टनेस अगर अच्छे कामों के लिए इस्तेमाल होगी तब ये हमारे फायदे की चीज है, अगर ये बुराई के लिए इस्तेमाल होगी, जैसे कि बहुत सारे स्मार्ट बच्चे होते हैं ना तो वो थोड़े से कम स्मार्ट बच्चों को जो है ना फिर बुली करना शुरू कर देते हैं, तकलीफ देना शुरू कर देते हैं, तंग करना शुरू कर देते हैं, झूठ बोलना, धोखा देना शुरू कर देते हैं, क्योंकि बड़े स्मार्ट होते हैं ना तो बड़ा आसानी से धोखा दे देते हैं लोगों को। याद रखें अगर आप ये काम कर रहे हैं फौरन इसे तौबा कर लें, अल्लाह ताला से दुआ मांग लें कि अल्लाह मुझे आपने स्मार्टनेस जो दिया, मुझे इस स्मार्टनेस को खैर में इस्तेमाल करने की तौफीक अता फरमाइए। ठीक है, अच्छे कामों के लिए, फिर आप दूसरों से आगे बढ़ जाएंगे दीन के अंदर, अच्छाई के अंदर, नेकी के अंदर, दूसरों से आगे। तो वो पढ़ करके हम क्लास खत्म करते हैं।
انہوں نے لکھا تھا کہ یار یہ اس طرح انگلش اردو مکس کرتے ہیں نا تو پھر وہ بریک کر دیتا ہے, پڑھنا مشکل ہوتا ہے. مطلب ان ملکوں میں چلے جاتے ہیں, آج کل مسلمان ہجرت کرتے ہیں معاش کے لیے, اچھی سہولتیں خواہش کرتے ہیں. نہیں, جو نان مسلم کنٹریز ہیں جہاں پر کہ ایمان خطرے میں ہوتا ہے انسان کا, ٹھیک ہے, تو ان ملکوں میں جاب کرنے کے لیے جانا یہ ہجرت نہیں ہے, بالکل بھی یہ ہجرت نہیں ہے. بے شک انگلش میں اس کو مائگریشن کہتے ہیں, لیکن یہ ہجرت نہیں ہے. ہجرت تو وہ ہوتی ہے جو کہ ایمان کی حفاظت کے لیے آپ کہیں پہ جاتے ہیں نا, تو اس کو ہجرت کہتے ہیں. تو امریکہ چلے جانا, یورپ چلے جانا اور اس کو ہجرت سمجھنا, یہ بالکل بھی صحیح نہیں ہے, یہ غلط بات ہے. اس سے نہ تو ان کا اپنا ایمان سلامت رہتا ہے, اور اگر ان کا ایمان سلامت رہ بھی جائے نا تو ان کی اولادوں کا ایمان سلامت نہیں رہتا. بہرحال شیخ زیادہ بہتر جانتے ہیں. ہاں, تو انسسٹ انہوں نے تھوڑا سا بھی انسسٹ نہیں کیا نا. ایک تو یہ کہ یہ نبی علیہ الصلوۃ والسلام کے مزاج سے واقف تھے. نبی علیہ الصلوۃ والسلام کو جو پرائیورٹیز تھیں, ابو بکر صدیق رضی اللہ عنہ ہے نا, نبی علیہ الصلوۃ والسلام کی پرائیورٹیز, ترجیحات وہ سمجھ لیا کرتے تھے, ٹھیک ہے. تو بہرحال انہوں نے اس میں بالکل بھی انسسٹ نہیں کیا اور اس کو ایسے ہی قبول کر لیا. باقی انشاءاللہ اگلی کلاس میں ہم پھر اس اونٹنی کے بارے میں تھوڑا سا پڑھیں گے, جس کو ابو بکر صدیق رضی اللہ عنہ سے نبی علیہ الصلوۃ والسلام نے قبول کیا تھا. بہت معذرت کے ساتھ آپ کی دوسری کلاس شروع ہونی تھی اور 5 منٹ میں نے ایکسٹرا لے لیے, تو میری طرف سے معذرت کے ساتھ اجازت. وآخر دعوانا الحمدللہ رب العالمین. السلام علیکم.